आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
आकाश बन्द उच्च उच्च सागर बन्द गहिरो गहिरो आसमान बन्द विशाल छ हाम्रो प्रभु यीशुको आकाश बन्द उच्च उच्च सागर बन्द गहिरो गहिरो आसमान बन्द विशाल विशाल छ हाम्रो प्रभु यीशुको यसैले गर छौ प्रशंसा छौ महिमा उनै यीशुको यसैले गर छौ प्रशंसा वाक्यले व्यर्थ नहुने भन्नलाई शब्द नपुग्ने आदिदेखि अहिलेसम्म सबैले साक्षी दिएको वाक्यले व्यर्थ नहुने भन्नलाई शब्द नपुग्ने आदिदेखि अहिलेसम्म समयले साक्षी दिएको स्वर्ग छोडी आउनुभयो क्रुसैमा मर्नुभयो मृत्युलाई जित्नुभयो हामीलाई मुक्ति दिनलाई यसैले गर छौ प्रशंसा छौ महिमा उनै यीशुको यसैले गर छौ प्रशंसा सृष्टिले ढोक्नेछ सबै घोडाहरू टेक्नेछ निर्बल बलियो हुनेछ नाटाले पुकार्ने सक्यो सारा सृष्टिले ढोक्नेछ सबै घोडाहरू टेक्नेछ बल बलियो हुनेछ लाटाले पुकार्ने सक्यो अन्धाले देख्नेछ
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। तपाई सबैलाई हाम्रो ख्रिष्टी अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, म आशा गर्दछु तपाई सबै आनन्द कुशलै हुनुहुन्छ। म पनि आनन्द कुशलै छु प्रभुको अनुग्रहमा। प्रभु भला हुनुहुन्छ, असल हुनुहुन्छ। हुन त जीवनमा धेरै पल्ट दुःख कष्ट हुन्छ, आपद विपद हुन्छ, कठिनाईहरू हुन्छ, तर त्यसको बावजुद पनि प्रभु हामीसँग हुनुहुन्छ। त्यो सबभन्दा महत्वपूर्ण कुरा हो। उहाँको शान्ति, उहाँको आनन्द, उहाँको अनुग्रह हाम्रो साथमा रहन्छ। त्यो सबभन्दा मूल्यवान कुरा हो अनि त्यही नै हाम्रो लागि काफी छ, पर्याप्त छ, अनि त्यसैमा हामी रम्नु पर्छ। हुन्छ श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आजदेखि हामी अर्को नयाँ पुस्तकबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। त्यो पुस्तक हो पवित्र धर्मशास्त्र बाइबलको पुरानो नियमको पहिलो समुएलको पुस्तक। आज हामी पहिलो समुएल एक अध्यायबाट बाइबल अध्ययन गर्नेछौ। त्योभन्दा पहिले हामी पहिलो समुएलको परिचयको देख्नेछौ। समुएलका दुई पुस्तकहरू अर्थात पहिलो र दोस्रो समुएलको यहुदी धर्म ग्रन्थ सूचीमा एउटै पुस्तकको रूपमा वर्गीकरण गरिएको छ र यसलाई त्यही तरिकामा विचार गरिनु न्यायसंगत होला। ल्याटिन भोल्गेटमा तिनीहरू राजहरूका चार पुस्तकहरूमा चाहिँ पहिलो पुस्तक हो। हाम्रो यो शीर्षकले यी दुई ऐतिहासिक पुस्तकसँग समुएलको नौको पहिचान गर्दछ। तिनी अर्थात समुएल यो पुस्तकको लेखक भएकोले गर्दा उसको नौ अनुसारको यो पुस्तकको नौ राखिएको छैन, यद्यपि हामी विश्वास गर्छौं कि यसको धेरै खण्ड उसले लेखे तापनि। यो यस कारणले उसको नौ अनुसार यो पुस्तकको नौ राखिएको छ किनभने उसको इतिहास सबभन्दा पहिले यहाँ उल्लेख छ र तिनी नै साउल र दाउदमाथि तेलले अभिषेक गरिने विशिष्ट व्यक्तिको रूपमा यहाँ देखा पर्दछन्। तर पनि यो विचार गरिन्दछ कि पहिलो समुएल 25 अध्यायसम्म चाहिँ समुएल नै लेखक हुन् भनी विचार गरिन्दछ, जुनले उसको मृत्युको रेकर्ड गर्दछ। यो स्पष्ट छ कि नाथान र गादले यी पुस्तकहरूको लेखाइको बाँकी भागलाई पूरा गरे। यो कुरा हामी पहिलो समुएल 10:25 र पहिलो इतिहास 29:29 सिक्छौं। समुएलका पुस्तकहरूमा धेरै परिचित विशेषताहरू पाइन्छ। हामी इसरायलको राज्य उदय हुन आरम्भ भएको यहाँ हामी पढ्छौं। साथै त्यहाँ हन्ना र तिनको साना छोरा समुएलको कथा पनि समावेश छ। यहाँ दाउद र गोल्यातको कथा र दाउद र योनाथनको असाधारण हृदयस्पर्शी मित्रताको कथा पनि पाउँदछौ। साथै यहाँ हामी राजा साउल इन्डोरको जादु टुना गर्ने व्यक्ति कहाँ गएको विवरण पनि हामी पाउँछौ। अनि दोस्रो समुएल 7 जुन परमेश्वरको वचनको एक सबभन्दा महान अध्यायले दाउदसँग परमेश्वरको करारको विवरण दिन्छ। अन्त्यमा हामीसँग यस पुस्तकहरूमा बेर्सेबासँगको दाउदको विशाल भयंकर पाप र उसको आफ्नै छोरा अब्सालोमको विद्रोहको रेकर्ड छ। न्यायकर्ताहरूका पुस्तकमा हामी यो कुरा थाहा पाउँछौ कि परमेश्वरले साना फुच्चे मानिसहरूलाई तिनीहरूमध्ये धेरै जनासँग गम्भीर खोट र त्रुटिहरू थियो, तापनि परमेश्वरले तिनीहरूलाई आफ्नो महिमाको निम्ति प्रयोग गर्नुभयो। मित्र, तिनीहरूका कथाहरू आज हामीहरू साना फुच्चे निकम्मा मानिसहरूको निम्ति महान उत्साहका कुराहरू हुन्। तापनि पहिलो र दोस्रो समुएलमा हामी केही साँच्चीकै विशिष्ट श्रेष्ठ व्यक्तिहरूलाई भेट्छौं, जस्तै हन्ना, एली, समुएल, साउल, योनाथन र दाउद। हामी ती सबै श्रेष्ठ मानिसहरूसँग परिचय गर्नेछौ जब हामी यो समुएलको पुस्तकहरूमा अध्ययन गर्छौं। सम्भवत त्यहाँ तीन विषयहरू छन् जुन पहिलो र दोस्रो समुएलको मुख्य विषयको रूपमा विचार गरिन न्यायसंगत छ। पहिलो समुएलको पुस्तक प्रार्थनासँग आरम्भ हुन्छ र दोस्रो समुएल प्रार्थनासँग अन्त हुन्छ। अनि बीचमा त्यहाँ थुप्रै प्रार्थनाको बारेमा भन्ने कुराहरू छन्। अनि दोस्रो विषय हो राज्यको उदय। हामी यी पुस्तकहरूमा इसरायलको सरकारमा धर्मतन्त्रदेखि राज्यमा बदलिएको रेकर्ड देख्छौ। मित्र, दोस्रो समुएल 7 हामीलाई दाउदसँगको परमेश्वरको करारको दिइएको छ। हामी केही क्षणपछि राज्यको विषयमा टिप्पणी गर्नेछौ। अनि यो पुस्तकहरूको तेस्रो मुख्य विषय हो अगमवक्ताको कार्यभार सेवाको उदय। जब इसरायल धर्मतन्त्र थियो, परमेश्वर पुजारीद्वारा यसको चलाउनुहुन्थ्यो। तर जब पुजारीहरू पतित भए, असफल रहे, तब एक राजालाई अभिषेक गरियो। परमेश्वरले पुजारीहरूलाई हटाउनुभयो र अगमवक्ताहरूलाई आफ्नो सन्देश वाहकको रूपमा खड़ा गर्नुभयो। हामी त्यो इसरायल राष्ट्रको लागि यो कुरा पत्ता लाउनेछौ। यसको परिणाम प्रगति वा सुधार हुनुभन्दा झन खराब स्थिति हुन गयो। राज्यको उदय खास महत्वको छ। पहिलो र दोस्रो समुएलले यो राज्यको आरम्भको रेकर्ड गर्दछ, जुन पूरा पुरानो नियम र नयाँ नियम भरि अति नै महान र पूर्ण विषयको रूपमा निरन्तर जारी रहन्छ नयाँ नियम पहिलो सन्देश सही नयाँ नियमको पहिलो सन्देश सही बप्तिस्मा दिने युहन्नाको यो सन्देश थियो। मत्ती 3:2 भन्छन्, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिकै छ। उसले उल्लेख गरेका राज्य पुरानो नियमको राज्य हो, त्यो राज्य जुन समुएलको पुस्तकहरूमा आरम्भ भएथ्यो। हामी पत्ता लगाउँछौ कि यो राज्यसँग बिल्कुल ऐतिहासिक आधार, संसारिक आरम्भ र भौगोलिक सीमानाहरू छन्। यो राज्यसँग राजा छ र शासन गर्ने खास नागरिकहरू छन्। मित्र, परमेश्वरले चुन्नु भएको सरकारको प्रकार राजाद्वारा गरिने राज्य हो। तर आज हाम्रो सरकारको प्रकार वा परिवर्तन गर्दैमा हाम्रो समस्याहरूको हल हुँदैन, समाधान हुँदैन। कुनै पनि प्रकारको वा रूपको सरकारको खास खराबी हुँदैन, तर यसमा जोडिएका मानिसहरू चाहिँ खराब हुन्छन्। तर राज्य परमेश्वरको विचार हो र उहाँ यस पृथ्वीको सिंहासनमा कुनै दिन आफ्नो राजाको राख्ने इरादा गर्नुहुन्छ। जब शान्तिको राजकुमार येशु ख्रीष्ट यो विश्वलाई शासन गर्नुहुनेछ, हरेक समस्याको समाधान हुनेछ। यी पुस्तकहरूमा आउने ख्रीष्टको राज्य युगको धेरै क्षेत्रहरूमा पूर्व संकेत गरिएको छ र इसरायलको राज्यको स्थापनामा हामी हाम्रो विश्वलाई आवश्यक पर्ने तीन कुराहरूको अवलोकन गर्दछ। पहिलो, शक्ति र अधिकार सहितको राजा, उसले आफ्नो अधिकारको धार्मिकतामा अभ्यास गर्दछ। दोस्रो, त्यो राजा जसले परमेश्वरमाथि पूर्ण आश्रयमा भरमा शासन गर्नेछ। तेस्रो, त्यो राजा जसले परमेश्वरप्रति पूर्ण आज्ञाकारितामा शासन गर्नेछ। प्रभु येशू ख्रिष्ट हाम्रो आइरहनु भएको राजा नै एक हुनुहुन्छ, जसको आज अति नै धेरै गरी आवश्यक छ। यसपछि आउनुहोस्, आफ्नो वचन अध्ययनतिर प्रवेश गरौं। पहिलो समुएल एक अध्यायमा हामी मुख्य विषयको रूपमा देख्नेछौ समुएलको जन्म र समुएललाई एली कहाँ लगिन्दछ। समुएलको पहिलो पुस्तक ईश्वरीय भक्त स्त्रीको चित्कार र आँसुसँग आरम्भ हुन्छ। जब इसरायलीहरू राजाको लागि चित्कार गर्छन्, तर हन्ना चाहिँ सन्तानको निम्ति चित्कार गर्छन्, पुकार गर्छन्। हन्ना जब सिलोमा भएको पवित्र वासस्थानको अघि प्रार्थना गर्थिन् वा गर्छिन्, त प्रधान पुजारी एली सोच्दछन् कि हन्ना मध्यले माथिकी छिन्। तर जब एलीले बच्चाको निम्ति तिनको खास निराश र चिन्ताको पत्ता लगाउँछन्, उसले तिनलाई आशिष दिन्छन्। हन्नाले समूहलाई जन्माउछिन् र हन्ना समूहलाई आफ्नो भाकल प्रतिज्ञा मुताबिक एली कहाँ मन्दिरमा ल्याउँछिन्। पहिलो समूहल एक अध्याय एक र दुई पदमा भनिएको छ, रामतैमबाट आएका एकजना मानिस थिए। तिनी एक सुपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्काना थियो। तिनी एफ्राइमी थिए। अनि तिनी बरुहामका छोरा एलहुका नाति, तोहुको पनाति र सुपका जनाति थिए। हन्ना र पनिहा नाउँका तिनका दुई स्वास्नी थिए। पनिन्नाहका छोराछोरी थिए, तर हन्ना निसन्तान थिइन्। एल्कानासँग दुईजना पत्नीहरू थिए। सम्भव तपाई सोचिरहनु भएको होला कि परमेश्वरले यसको स्वीकृति दिनुभयो बहुविवाहको। अह मित्र, यो सत्य होइन। जब तपाई यो रेकर्ड पढ्नुहुन्छ, तपाई थाहा पाउनुहुन्छ कि परमेश्वरले तिनले दुईजना पत्नीहरू राखेकोमा स्वीकृति दिनुभएको थिएन, सहमति दिनुभएको थिएन। मित्र, शास्त्रमा त्यहाँ केही निश्चित कुराहरू रेकर्ड गरिएका छन्, तर यसको मतलब यो होइन कि परमेश्वरले तिनीहरूको मंजूर गर्नुहुन्छ, स्वीकृति दिनुहुन्छ, सहमति जनाउनुहुन्छ। बरु उहाँले खालि तपाईलाई इतिहास, व्यक्तिहरू र घटनाहरूको सम्बन्धमा तथ्यहरू मात्र दिइरहनु भएको छ। उदाहरणको लागि, शास्त्रमा तपाई शैतानका झूठहरूको उल्लेख भएको पाउनुहुनेछ, तर यसको मतलब यो होइन कि परमेश्वरले यसको स्वीकृति गर्नुहुन्छ, यसको चयन उहाँले मान्नुहुन्छ, मंजूर गर्नुहुन्छ। अह, जब अब्राहमले दासी हगारलाई आफ्नो दोस्रो पत्नीको रूपमा लिए, परमेश्वरले आफ्नो अमंजूर अस्वीकृतिको देखाउनुभयो। वास्तवमा हगार पट्टिको उसको छोराका फलहरू वा सन्तानहरू अझै अस्तित्वमा छन्। हगारपट्टिका अब्राहमका छोरा इस्माइल अरब जातिका राष्ट्रको मुख्य शिर बने। यहुदीहरू र अरबीहरू आज पनि विरोधमा छन्। एल्कानासँग दुईजना पत्नी भएकोले त्यहाँ परिवारमा समस्या खड़ा भएको थियो। यो नै प्रमाण हो कि परमेश्वर यस विशेष समयमा तिनीहरूलाई आशिष दिइरहनु भएको छैन। हन्ना निसन्तान थिइन्। अनि तीन पदमा हामी पढ्छौं, यस प्रकार लेखिएको छ, एल्कना वर्षेनी सिलोमा सर्वशक्तिमान परमप्रभुको आराधना गर्न र बलिदान चढ़ाउन आफ्नो शहरबाट उक्लेर जाने गर्थे। त्यहाँ एलीका दुई छोरा होप्नी र पिनहास परमप्रभुका पुजारीहरू थिए। मित्र, यो पदले मलाई धेरै लामो समयसम्म डिस्टर्ब गर्यो। किन संसारमा समूहले हामीलाई भन्न आवश्यक थियो कि एलीका दुई छोराहरू त्यहाँ पवित्र स्थानमा थिए? पछिबाट हामी यो किन भन्ने कुरा थाहा पाउँछौ। पवित्र वासस्थानमा परमेश्वरको आराधना गर्न जाने काम सधैँ उत्तम स्थान थिएन, जस्तो कि तपाईँ ठान्नुहुन्छ। वास्तवमा त्यहाँ हुनलाई त्यो खतरनाक स्थान थियो, किनभने एलीका यी छोराहरू त्यहाँ थिए। मित्र, कुनै कुनै मण्डली तपाईँ र म हुने काम अति नै खराब र खतरनाक स्थानहरू हुन सक्छ। मैले माथिल्लो तलाको कोठाको बारेमा मानिसहरूले यो भनेको सुनेको छु, अर्थात प्रभु येशू ख्रिष्ट जो उहाँको मृत्यु हुनभन्दा अगाडि आफ्नो चेलाहरूसँग प्रभु भोजको स्थापन गर्नुभएको समयमा माथिल्लो कोठामा रहनुभएको त्यो कोठाको बारेमा मानिसहरूले यो भनेको म सुन्छु कि त्यहाँ प्रभु येशूसँग हुने काम अति नै सुन्दर कुरा हुने थियो। के यो यस्तै हुने थियो र? तपाईँलाई थाहा छ त्यहाँ माथिल्लो तलाको कोठामा को थियो? शैतान। त्यसलाई निम्तो दिइएको थिएन, तर त्यो त्यहाँ थियो। रेकर्डले हामीलाई बताउँछ कि शैतान यहुदा इस्करियोतीमा प्रवेश गर्यो। त्यो माथिल्लो तलाको कोठा स्थित त्यस रातमा हुने काम अति नै खतरनाक स्थान थियो। त्यसै गरी समूहलको दिनमा सिलोमा भएको पवित्र वासस्थानमा आराधना गर्न जाने काम अति नै खतरा थियो। खराब कुरा त्यहाँ एलीका दुई छोराहरूको व्यक्तिमा उपस्थित भएको थियो। हामी देख्छौ कि एल्काना त्यस मन्दिरमा आराधना गर्न र बलिदान गर्न गए। 4-5 पदमा भनिएको छ, बलिदान चढ़ाएको दिन एल्कानाले आफ्नी स्वास्नी पनिना र यिनका सबै छोरा छोरीहरूलाई भेटीको भाग दिन्थे, तर हन्नालाई दोब्बर भाग दिन्थे, किनभने एल्कानाले तिनलाई प्रेम गरे र परमप्रभुले तिनको गर्भ रोक्नु भएको थियो। अनि 6 पदमा भनिएको छ, तिनका छोराछोरी नभएका हुनाले हन्नाकी सौताले तिनलाई दुःख दिने र खसालेर कुरा गर्ने गर्थिन्। मित्र, हन्नाको शत्रु को थियो? तिनको शत्रु एल्कानाको अर्को पत्नी पनिन्ना थिए। तिनीहरू आपसमा बातचित गर्दैनथे। यो अति नै नमज्जाको घर थियो, परिवार थियो। तपाईलाई कसले भन्यो कि परमेश्वरले दुई पत्नीहरू विवाह गर्न मंजर दिनुहुन्छ, स्वीकार दिनुहुन्छ? तिनीहरूसँग पारिवारिक समस्या थियो र सहायताको निम्ति जानलाई तिनीहरूसँग कुनै सल्लाहकार थिएन। सम्भवत यस समयमा हन्ना संसारमा एक सबभन्दा दुखी व्यक्ति थिइन्, तर तिनी प्रार्थनामा परमेश्वर कहाँ गइन्। परमेश्वरमा आफ्नो पुकारहरूलाई अगाडि लगिन् र 7-11 पदमा भनिएको छ, साल सालै यस्तो हुन्थ्यो, जब हन्ना परमप्रभुको भवनमा जान्थिन्, तिनकी सौताले तिनलाई रुवाएर नखाने बनाउजेल एख्याउथिन्। तिनका लोग्ने एल्कानाले तिनलाई भन्थे, हन्ना तिमी किन रोइरहेकी छौ र कोही पनि र केही पनि खाँदैनौ? तिमी किन यति दुखित छौ कि म तिम्रो निम्ति 10 छोराहरू भन्दा पनि बढ्ता छैन र? एकपल्ट सिलोमा तिनीहरूले खानपान गरिसकेपछि हन्ना उठिन्। त्यस बेला पुजारी एली परमप्रभुका मन्दिरको ढोकाको छेउमा आफ्नो आसनमा बसिरहेका थिए। हन्नाले मनमा ठूलो पीरसहित रोएर परमप्रभुसित प्रार्थना चढ़ाइन्। हन्नाले यी कुरा भनेर भाकल गरिन्, हे सर्वशक्तिमान परमप्रभु, यदि तपाईले मेरो दुःख बुझेर ममाथि कृपा दृष्टि गर्नुभयो र मलाई सम्झनुभयो, अनि यदि तपाईले मलाई भूल्नु भएन, एउटा बालक दिनुभयो भने म त्यस बालकलाई त्यसको जीवन पर्यन्त परमप्रभुमा समर्पण गर्नेछु, त्यसको कपालमा कहिले छुरा लाग्ने छैन। मित्र, हन्ना आफ्नो कोखमा पुत्र नभएकोले गर्दा र आफ्नो सौतेनीले सधैँ दुःख दिइरहेको भएकोले गर्दा अति नै निराश र दुखी थिइन्। त्यसकारण परमेश्वरसँग एक सन्तानको निम्ति प्रार्थना गरिन्। यो भाकल गर्दै कि यदि तिनको इच्छा पूरा भए प्रार्थनाको उत्तर पाए दुई कुरा गर्नेछिन्। पहिलो, त्यस बालकलाई त्यसको जीवन पर्यन्त परमप्रभुमा समर्पण गर्नेछु। दोस्रो, त्यसको कपालमा कहिले छुरा लाग्ने छैन। अर्को शब्दमा, तिनले उसलाई परमप्रभुको निम्ति चाहिँ नाजरी बनाउने छिन्। यसको मतलब उसलाई परमेश्वरको सेवाको निम्ति अलग गराइनेछ। अनि 12-13 पदमा भनिएको छ, तिनले धेरै बेरसम्म परमप्रभुको सम्म प्रार्थना गरिन्। एलीले तिनका ओठ चलेको देखे, हन्ना मनमनै प्रार्थना गरिरहेकी थिइन्, अनि तिनका ओठ चले तापनि स्वर चाहिँ सुनिन्दैनथ्यो। एलीले तिनी माथिका स्त्री हो भनी ठाने। एली प्रधान पुजारी थिए र उसले यो दुखी स्त्री पवित्र वासस्थानमा आएर प्रार्थना गरिरहेको देखे। उसले तिनको ओठ चलेको देखे, तर केही स्वर सुन्न सकेनन् न उसको ओठको पढ्न नै सके। उसको प्रतिक्रियाको ध्यान दिनुहोस्, जुन त्यस दिनको अवस्थाको अन्तर्दृष्टि हो। एलीका छोराहरू त्यहाँ मध्यले मातिएर आउँथे। एलीले यो कुरा जान्दथे, तर त्यसको नजर अन्दाज गर्दथे। उनी बच्चाहरूलाई छाडा छोड्ने आफ्नो स्वतन्त्र इच्छामा चल्न दिने पिता थिए। जब हन्नाले प्रार्थना गरी बडो बोससँग, तब एलीले सम्झे कि तिनी मध्यले मातेकी थिइन्। तपाईँलाई थाहा छ कि उसले यो सोचे किन सोचे भन्दा, अरू मानिसहरू पवित्र वासस्थानमा मातिएर आउँथे। मित्र, त्यस दिनमा त्यो स्थानमा आराधना गर्न आउने वास्तवमा असल स्थान थिएन। 14-15 पदमा भनिएको छ, अनि उनले तिनलाई भने, तिमी कहिलेसम्म यस नशामा रहन्छौ, मध्य त्यागी देऊ। तिनले जवाब दिन, यस्तो होइन मेरो प्रभु, म ठूलो पीरमा परेकी स्त्री हुँ, मैले कुनै मध्य पिएको छैन, म त परमप्रभुको सामु मेरो मनको दुःख पोखिरहेको छु। अनि पद 16-18 हामी पढ्छौ, हजुर मलाई यस्तो निस नठान्नुहोला, मेरो दुःख र कष्ट ज्यादा भएको कारण म प्रार्थना गरिरहेछु। एलीले भने, शान्तिसित जाऊ, अनि इसरायलका परमेश्वरले तिमीले उहाँसित मागेका कुरा तिमीलाई दिउन्। हन्नाले भनिन्, म तपाईँको दयाको योग्य हुन सकौं। त्यसपछि तिनी गइन् र केही खानेकुरा खाइन्, अनि तिनी फेरि उदास भइनन्। एलीले आफ्नो भूलको महसुस गरे र अगमबाडी आशिष दिए, अनि 18 पदको अन्तिम खण्डमा उल्लेखित तिनी फेरि उदास भइनन्। परमेश्वरले तिनको प्रार्थनाको सुन्नुभयो र उत्तर दिनुभयो भन्ने कुरामा आफ्नो भरोसाको संकेत गर्दछ। यसपछि हामी अगाडि देख्छौं, समुएलको जन्म 20 पदमा भनिएको छ, हन्ना चाहिँ गर्भवती भइन् र बेला पुगेपछि तिनले एउटा छोरा जन्माइन्। तिनले त्यसको नाउँ समुएल राखिन् किनभने मैले त्यसलाई परमप्रभुसँग मागेकी हुँ भनी तिनी भन्थिन्। समुएल नामको अर्थ हो परमेश्वरले सुन्नुभयो। अनि परमेश्वरले हन्नाको प्रार्थनाको सुन्नुभयो र उत्तर दिनुभयो। त्यसपछि हामी देख्छौं कि समुएललाई एली कहाँ हन्ना लान्छिन्। 21-28 पदमा यस प्रकार लेखिएको छ, जब वार्षिक बलिदान चढ़ाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्कना आफ्नो जम्मै परिवारसँग माथि उक्लेर गए, हन्ना तिनीहरूसँग गइनन्। तिनले आफ्नो लोग्नेलाई भनिन्, जब बालकले दूध खान छोड्छ तब त्यसलाई लिएर परमप्रभुको उपस्थितिमा त्यसलाई हाजिर गराउनलाई म जानेछु र त्यो सधैँभरि नै त्यही रहनेछ। तिनका लोग्ने एल्कानाले तिनलाई भने, तिमीलाई जे असल लाग्छ त्यही गर, त्यसले दूत नछोडेसम्म घरमै बस, केवल परमप्रभु आफ्नो वचन पूरा गरून्। यसैले ती स्त्री घरैमा बसिन् र दूत नछोडेसम्म त्यस बालकलाई हुर्काइन्। जब तिनले दूत छोडाइन् तब तिनले त्यसलाई आफूसित लगिन्। तिनले आफ्नो साथमा एउटा 3.5 वर्षे पाथी पिठो र एक मशक दाग मध्ये लिएर त्यो बालक सानै भए तापनि त्यसलाई सिलोमा परमप्रभुको भवनमा ल्याइन्। उनीहरूले त्यस साँडेलाई मारेर त्यस ठिटालाई एली कहाँ ल्याए। हन्नाले उनलाई भनिन्, हजुर, तपाईँको जीवनको शपथ खाएर म भन्दछु कि म त्यही स्त्री हुँ जो परमप्रभुसँग प्रार्थना गर्दै तपाईँको छेउमा यहाँ उभिएकी थिएँ। यही बालकको निम्ति मैले प्रार्थना गरेकी थिएँ अनि मैले मागेको कुरा परमप्रभुले मलाई दिनुभयो। अब यसलाई परमप्रभु कहाँ नै म अर्पण गर्दछु। त्यसको जीवनभरि नै त्यो परमप्रभुमा अर्पण गरिएको हुनेछ। अनि तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे। मित्र, जब हन्नाले आफ्नो भेटी लिएर परमप्रभु कहाँ लिएर गइन् तब तिनले आफ्नो करार वा भाकल जुन परमेश्वरसँग बनाएकी थिइन् त्यसको पूरा गरिन्। तिनले भनिन्, मैले यो सानो बालकलाई परमप्रभुको निम्ति ल्याउन वा अर्पण गर्न प्रतिज्ञा गरेकी थिएँ र अहिले यो बालक यहाँ छन्। 28 पदमा भनिएको छ, अब यसलाई परमप्रभु कहाँ नै म अर्पण गर्दछु। त्यसको जीवनभरि नै त्यो परमप्रभुमा अर्पण गरिएको हुनेछ। अनि तिनीहरूले त्यहाँ परमप्रभुको आराधना गरे। हन्नाले आफ्नो बालकलाई परमप्रभुको निम्ति पूर्णकालीन सेवाको निम्ति अर्पण गरे।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।